नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन विधेयकमाथि 15 संशोधन दर्ता। झापादेखि कञ्चनपुरसम्मको तराईमा 2 प्रदेश हुनुपर्ने मधेसी मोर्चाको प्रस्ताव।
मधेसमा 2 प्रदेश हुनुपर्दा राज्य पुनर्संरचना आयोगले जुन प्रतिवेदन दिया थियो।
विद्यार्थीहरू तोडफोड र झगडामै व्यस्त हुन थालेपछि सोभियु चुनाव अन्योलमा विश्वविद्यालयबाट सोभियु नै खारेज गर्नुपर्ने शिक्षाविदहरूको तर्क।
वास्तवमा सोभियु चाहिँदैन, उहाँले त खुलै बाहिरबाट राजनीति गर्ने त विश्वविद्यालयभित्र होइन, यसले चाहिँ क्याम्पसलाई ज्यादा नै बिगारेर ल्याएको छ।
छाउनीको सैनिक अस्पतालमा सर्वसाधारणले पनि ओपीडी सेवा लिन सक्ने, स्वास्थ्य मन्त्री थापाद्वारा शरीरका अंग दान गर्ने घोषणा।
वातावरण जोगाउन देशभर वृक्षारोपण गर्न अफगानी विद्रोही संगठन तालिबानको आग्रह। तालिबानले आफूले मचाएका विध्वंस लुकाउन र लोकप्रिय बन्ने योजनामा लागेको सरकारको टिप्पणी।
र अभ्यास खेलका लागि भारत गएको नेपाली क्रिकेट टोली पहिलो खेलमा पराजित। धरानलाई हराउँदै घरेलु टोली रूपन्देही 11 तिलोत्तमा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा।
अलिकति पैसा जम्मा भइरहेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संविधानको 2 संशोधन विधेयकमाथि 15 संशोधन दर्ता भएको छ। मधेसी मोर्चासहित विभिन्न दल र सांसदहरूले व्यक्तिगत रूपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्। मधेसगंजित दलले तराई मधेसका जिल्लालाई समेटेर 2 प्रदेश बनाउने गरी संशोधनको प्रस्ताव दर्ता गरेको छ। उनीहरूले दर्ता गरेको संशोधनमा पूर्वमा झापादेखि चितवनसम्मका तराईका जिल्लाको एक प्रदेश र पश्चिममा नवलपरासीदेखि कञ्चनपुरसम्मको अर्को प्रदेश हुने प्रस्ताव गरिएको छ। मधेस केन्द्रित दलले तत्कालीन राज्य पुनर्संरचना आयोगले गरेको सिफारिश अनुसार प्रदेशको सीमांकन हुनुपर्ने प्रस्ताव गरेको दावी गरेका छन्। मधेसी दलले गाउँपालिका, नगरपालिका र जिल्ला सभाका सदस्यले राष्ट्रिय सभाको गठनमा मत हाल्न पाउने व्यवस्थालाई हटाउन पनि संशोधन दर्ता गरेका छन्। यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रदेश सभाको गठनपछि संघीय संसद र सम्बन्धित प्रदेश सभाको सहमतिले मात्रै प्रदेशको सीमांकन परिवर्तन गर्न सकिने कुरा दोहोर्याउँदै प्रदेशको संरचना यथावत राख्न प्रस्ताव गरेका छन्। कांग्रेसका चन्द्र भण्डारी, धनराज गुरूङ र अमरसिंह पुन तथा माओवादीका टोप बहादुर रायमाझीले व्यक्तिगत रूपमा संसद सचिवालयमा दर्ता गरेको प्रस्तावमा संघीय संसदको गठनपछि संक्रमणकालीन अवस्थाको अन्त्य हुने र त्यसपछि मात्रै प्रदेशको सीमांकन हेरफेर गर्न सकिने उल्लेख छ। यस्तै फोरम लोकतान्त्रिकले 8 प्रदेश बनाउन संशोधन दर्ता गराएको छ। तराईमा थारू बाहुल्य क्षेत्रमा 1 प्रदेश सहित 3 प्रदेश हुने गरी फोरम लोकतान्त्रिकले 8 प्रदेशको प्रस्ताव गरेको हो।
तर एमाले, राप्रपा, माले, जनमोर्चा लगायतका संशोधनको विरोध गरिरहेका दलहरूले भने संशोधन प्रस्ताव दर्ता गरेनन्। उनीहरूले संशोधन प्रस्ताव देशको हित विपरीत भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। संशोधनको विपक्षमा रहे पनि नेपाल मजदूर किसान पार्टीले भने संशोधन दर्ता गराएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा साथी प्रकाश ढकालले मधेसी मोर्चाका तर्फबाट संशोधन दर्ता गराउन संसद सचिवालय पुगेका सद्भावना पार्टीका नेता लक्ष्मण लाल कर्णलाई कसरी प्रदेशको सीमांकन हेरफेर गर्न प्रस्ताव गर्नुभयो भनेर सोध्नु भएको छ।
बाउन्ड्रीको हकमा सरकारले ओपन गरेका छ अहिले अनुसूची 4, त्यसमा मधेसले अहिले शुरूदेखि नै अहिले भन्दै आएको मधेसमा 2 प्रदेश हुनुपर्छ, त्यसमा अहिले पश्चिमतिर अलिकति संशोधन गरेका छ, पश्चिमका 2 जिल्ला र पूर्वका तीनवटा जिल्ला अहिले पनि समावेश नगरेको कारणबाट हामीले त्यसमा यो भन्दा पूर्वमा राज्य पुनर्संरचना आयोगले जुन प्रतिवेदन दिया थियो र जुन जुन गाविसलाई यो राख्नु पर्ने हो मधेसमा भनेका थिए त्यही लिस्टलाई हामीले कपी पेस्ट गरेर अहिले राखेका छौं।
यो सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा चाहिँ 4 र 5 नम्बरको चाहिँ सीमांकन मात्र हेरफेर गर्ने प्रस्ताव छ, तर तपाईँहरूले चाहिँ समग्र 7 प्रदेशको सीमांकन हेरफेर गर्ने भनेर राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई रेफरेन्सकै रूपमा राख्नुभयो, जुन प्रस्ताव भन्दा पनि बाहिर गएको हो कि
होइन? अनुसूची 4 छोइसकेपछि अनुसूची 4 नछोएको भए त अप्ठ्यारो हुन्थ्यो। अनुसूची 4 चलाउनु पर्ने जति कुरा थियो सम्पूर्ण चलाएर आंशिक चलाएको कारणले सम्पूर्णमा चलाउने भन्ने त खुल्छ, त्यसकारणले हामीले राख्यौं।
पारित हुने कुरा चाहिँ राजनीतिक मुख्य डिबेटको विषय बनाएको छ, यो पारित हुन 594 को 396 मत यसको पक्षमा पर्नुपर्छ, यसतर्फ चाहिँ सरकारसँग र अरू दलहरूसँग यसलाई पारित गराउने विषयमा चाहिँ छलफल कहाँ अगाडि बढ़ाएको छ, कतिको सकारात्मक?
हामीले सरकारसँग यस सम्बन्धमा सम्झौता गरेका हौं, 3 पक्षको सम्झौता हो, कांग्रेस, माओवादी र मधेसी मोर्चाको। त्यसकारण हामीले अहिले जुन संशोधन परिमार्जनको लागि राखेका छौं वा सरकारले जुन संशोधन राखेको रहेछ यो जिम्मेवारी सर्वप्रथम मुख्य रूपबाट 3 पक्षको हुन्छ, र 3 पक्ष मिल्दाखेरि तपाईँले भनेको 2/3 पुग्दैन। त्यसकारण हामी के भन्छौ भने सरकारले यसलाई, सरकार साधन सम्पन्न हुन्छ, सरकारसँग विभिन्न कुरा हुन्छ, सरकारको संयोजन गर्ने तागत पनि हो, जिम्मेवारी पनि हो, त्यसकारण अरू पार्टीसँग संयोजनको भूमिका सरकारले निर्वाह गरोस्। एमाले लगायतका पार्टीहरूलाई जुन संशोधन लाएको हो त्यो संशोधनलाई पारित गराउने प्रयास सरकारले गर्नुपर्छ।
पारित भएन वा फेल भयो भने तपाईँहरू जुन स्थानीय चुनाव 31 लागि सरकारले तय गरिसकेका छ र प्रक्रिया पनि लगभग धेरै किसिमको अगाडि बढ़िसकेका छ, आचार संहिता भोलि पर्सिमै लागू हुँदैछ, त्यसमा भाग लिने सम्भावना कतिको रहन्छ?
यो इलेक्सनको कुरालाई हामीले मानेका छैनौं, 2 कारण। प्रथम कारण के हो भने संविधान संशोधन नभइकन हामीले संविधान कार्यान्वयनको कुनै पनि काममा भाग लिँदैनौ। दोस्रो कुरो हामीले के भनेका छौं भने प्रत्येक चोटी मधेसी जनजाति थारूहरूले प्रतिनिधित्वको लागि नै लड्नु पर्ने र मर्नु पर्ने।
उहाँ हुनुहुन्थ्यो सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्ण। संसदमा आफूहरूले दर्ता गराएको संशोधन प्रस्तावका बारेमा कुराकानी गर्दै नेपाली कांग्रेसले संसदमा पुगेको संविधान संशोधन प्रस्ताव जसरी पनि पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवा सहितका पदाधिकारी र पूर्व पदाधिकारीले मधेसबाट प्रतिनिधित्व गर्ने सांसदसँग आज गरेको छलफलले चुनावको सुनिश्चितता गर्नका लागि संविधान संशोधन प्रस्ताव फास्ट ट्र्याकबाट पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा सांसद फर्मुल्ला मनसुरले सरकारले संसदमा पेश गरेको अहिलेको संविधान संशोधन प्रस्ताव मधेसी नागरिकको अधिकारसँग जोड़िएकाले यो प्रस्तावको विपक्षीमा रहने दल मधेस विरोधी हुने चेतावनी दिनुभयो। छलफलमा सभापति देउवाले मधेसी नागरिकलाई अधिकार सम्पन्न बनाउनका लागि सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै यो प्रस्ताव पारित गर्नका लागि आफूले सबै पक्षसँग पहल गर्ने आश्वासन दिनुभयो। देउवाले संशोधन प्रस्ताव पारित हुने विश्वास पनि सांसदहरूलाई दिलाउनु भएको छ।
निर्वाचन आयोगले वैशाख 31 हुने स्थानीय तहको चुनावका लागि भाग लिने राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा दर्ता हुन भनेको छ। आयोगले आयोगको आज बसेको बैठकले चुनावमा भाग लिने दलहरूले फागुन 18 गतिभित्र निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो। संविधानको धारा 269 बमोजिम आयोगमा दर्ता कायम भई आफू क्रियाशील रहेका जिल्लाका निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनैतिक दलहरूले चुनावका लागि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्नेछ। निर्वाचन आयोगमा दर्ता हुनका लागि दलले वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्नेछ। यस्तै केन्द्रीय कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा त्यस्तै समितिका पदाधिकारीको संख्या, दलको संगठनात्मक स्वरूप, दल दर्ताका लागि अधिकार प्राप्त व्यक्तिले प्राप्त गरेको अधिकार पत्र, दलको आधिकारिक छापको नमूना पेश गर्नुपर्नेछ। यस्तै आयोगले वैशाख 31 हुने चुनावमा सेतो कागजमा मतपत्र छाप्ने निर्णय पनि गरेको छ। मतपत्र जनशिक्षा सामग्री केन्द्रमा छाप्ने निर्णय आयोगले यसअघि नै गरिसकेको छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
बिहेमा त धेरै रमाइलो भयो अघि
फोटो पनि आएको छ
अनि बच्चा कहिले नि
बच्चा अब सेटल भएपछि मात्र
हो नि त
हामीले परिवार नियोजनको उपयुक्त साधन शुरू गरिसक्यौं ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र हो
स्मार्ट दम्पति
परिवार नियोजन स्मार्ट बन्छ जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं
स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID
उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए बुझियोस् नाति यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु
चन्द्रगिरी हिल्स लिमिटेड हुन्छ पुरा चिताएको कुरा
उज्यालो क्विज आजको प्रश्न
नेपाल र चीन जोड्ने तातो पानी नाका कुन जिल्लामा पर्छ
ए ताप्लेजुङ बी सिन्धुपाल्चो
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला
उज्यालो क्विजका साथमा
अहिले तपाईँ रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले संविधान संशोधन विधेयकमाथि 15 संशोधन दर्ता संशोधन प्रस्ताव जसरी पनि पारित हुनुपर्नेमा कांग्रेसको जोड स्थानीय तहको चुनावमा भाग लिने दलहरूले फागुन 18 गते भित्र निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं
नेपाल दर्पणमा अब बाँकी प्रसंग धेरैजसो क्याम्पसमा तालाबन्दी झडप र तोडफोड़ भएपछि स्वतन्त्र विद्यार्थी युनियन सोभिको मनोनयन दर्ताको समय लम्बिएको छ धेरै क्याम्पसमा तनाव भएपछि त्रिभुवन विश्वविद्यालयले मनोनयन दर्ताका लागि भोलि बिहान 10 बजेसम्मका लागि समय थपेको छ विभिन्न माग राखेर विभिन्न विद्यार्थी संगठनले काठमाडौँका धेरैजसो क्याम्पसमा तालाबन्दी गरेपछि आज पनि मनोनयनको काम हुन सकेन 60 आंगिक क्याम्पस मध्ये आजसम्ममा 25 मनोनयन दर्ता भएको त्रिभुवन विश्वविद्यालयकी रेक्टर सुधा त्रिपाठीले जानकारी दिनुभयो भोलि बिहान 10 बजेसम्मको समयमा अरू केही क्याम्पसमा मनोनयन दर्ता हुने र मनोनयन दर्ता भएका क्याम्पसमा बुधबार चुनाव हुने उहाँले बताउनुभयो
केही विद्यार्थी संगठनका अडान र केही विद्यार्थी संगठनका आन्तरिक विवादका कारण आउँदो बुधबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अन्यलमा परेको छ विभिन्न क्याम्पसमा भएका तालाबन्दी झडप र आगजनीले राजनीति गर्न नभई पढ्नकै लागि भर्ना भएका विद्यार्थी भने मारमा परेका छन् विद्यार्थीको हकित भन्दा पनि राजनीति मात्रै हुन थालेपछि सोभियु नै किन चाहियो भन्नेको संख्या पनि बढ्दैछ अर्जुन पोखरेलको रिपोर्ट
दिनभरि म यहीँ थिएँ म प्रत्यक्ष दर्शी पनि भएँ केही ढुङ्गाहरू मेरै वरिपरिबाट गए र हामी भागेर ल क्याम्पससम्म पुग्यौं सरकारी क्याम्पसमा अब विद्यार्थी आउने सम्भावना यस्तै कुराले गर्दा घट्दै जान्छ र यहाँको शैक्षिक गुणस्तरको कुरामा पनि यस्ता गतिविधिले प्रश्न उठाइरहेको छ
क्याम्पसमा दिनहुँको झै झगडाले रत्नराज्य लक्ष्मी क्याम्पसमा पढ्ने देवेन्द्र शर्मा जस्ता हजारौं विद्यार्थी हैरान भएका छन् सोभियु चुनावका झिना मसिना कुरामा पनि कुटाकुट गर्ने महिनौसम्म क्याम्पसमा ताला ठोक्ने अनि शिक्षाको मन्दिर मानिने क्याम्पसहरूमा आगो लगाउनेसम्मका गैर जिम्मेवार काम हुन थालेपछि सोभियुको औचित्य नै छैन भन्ने आवाज पनि उठ्न थालेको छ प्रजातान्त्रिक शासन व्यवस्था बलियो बनाउनको लागि 2020 सालमा स्थापना भएको सोभ्यू 2030 सालमा प्रतिबन्ध भयो अनि 2036 सालमा फेरि फुकुवा भयो। त्यो बेला सोभ्यूले पञ्चायती शासन हटाउन मुख्य भूमिका खेलेको थियो। 2046 साल र 2062-63 को जनआन्दोलनमा पनि सोभ्यू मार्फत विद्यार्थी परिचालन भएका थिए, तर त्यसपछि भने स्वतन्त्र विद्यार्थी युनियन राजनीति गर्ने र कमाई खाने ठाउँ मात्रै भएको आरोप लाग्ने गरेको छ। विश्वविद्यालयबाट सोभ्यू नै खारेज गर्नुपर्ने बताउनुहुन्छ शिक्षाविद केदार भक्त माथेमा।
वास्तवमा सोभ्यू चाहिँदैन, तपाईँले भन्नुहोला यो त गर्वको कुरा गर्नुपर्छ। मैले भनेको विद्यार्थीहरूको एक किसिमको सरकार चाहिन्छ, तर राजनीतिक दलहरूसँगको आबद्ध भएको विद्यार्थी संगठनहरूलाई चाहिँ क्याम्पसभित्र युनिभर्सिटीभित्र चाहिँ स्थान दिनुहुन्न भन्ने मेरो चाहिँ धारणा। पहिला पत्र तपाईँको यो जम्मै राजनीति प्रतिबन्धित थियो तपाईँको, अब त खुला छ नि त, उहाँले त खुलै बाहिर पो त राजनीति गर्ने त, विश्वविद्यालयभित्र होइन। यसले चाहिँ क्याम्पसलाई चाहिँ ज्यादा नै बिगारेर ल्याएको छ।
अहिलेका धेरै नेता विद्यार्थी राजनीतिबाटै आएका हुन्, उनीहरूको पालामा सोभ्यूले विद्यार्थीको हितमा काम गर्थ्यो, तर अहिले विद्यार्थी कल्याण कोष, सोभ्यू शुल्क, निर्माण, मरमत सम्भार, खरिद बिक्री लगायत सबै काममा सोभ्यूकै हालीमुहाली हुन्छ। क्याम्पसका जग्गा, सटर र आमदानी हुने अरू स्रोतमा पनि सोभ्यूकै मनोमानी चल्ने हुनाले सोभ्यू चुनावको लागि एउटा क्याम्पसमा एउटा विद्यार्थी संगठनले 20 लाख भन्दा धेरै खर्च गर्छन्। आमदानीका हरेक कुरामा भाग पाइने भएकोले जसरी पनि सोभ्यूको चुनाव जित्न हरेक विद्यार्थी संगठनले सकेसम्मको कसरत बाँकी राख्दैनन्। राजनीतिक स्वतन्त्रताको आन्दोलन सफल भएको, क्याम्पसमा विद्यार्थीको हितमा भन्दा पनि आर्थिक संकलनलाई जोड दिएको जस्ता कारणले सोभ्यू खारेजीको बहस शुरू भएको छ। तर अनेरा सोभ्यूकी अध्यक्ष नवीना लामा भने सोभ्यूको इतिहास गौरवपूर्ण भएकोले विद्यार्थीको आकर्षण बढेको बताउनुहुन्छ।
एउटा कुरो त यसको गौरवशाली इतिहास, यसको गरिमा, यसको महत्व आकर्षण छ, र यसको सभापति भनेको एउटा सत्ता पनि हो, त्यसकारण जहिले पनि सत्तामा त मान्छेको आकर्षण त बढ्दो नै हुन्छ।
तर स्वतन्त्र विद्यार्थी युनियन हुने बेला क्याम्पसहरूमा सधैँ जसो तनाव हुन्छ, विद्यार्थीको हक हित र अधिकारका कुरा भन्दा धेरै राजनीति हुन्छ। सोभ्यूकै नाममा हुने राजनीतिले सरकारी क्याम्पसको पढ़ाई चौपट भयो भन्ने गुनासो व्याप्त छ। सोभ्यूमा भ्रष्टाचार र अनियमितताको आरोप पनि उसै गरी लागिरहन्छ। यी सबै गुनासा र आरोप छेक्न सक्ने गरी विद्यार्थीको हितमा मात्रै काम गर्न सक्ने हो भने मात्र सोभ्यूको औचित्यलाई सबैले स्वीकार गर्लान्, नत्र यसै गरी अनावश्यक राजनीति र तनाव बढ्दै जाने हो भने अब क्याम्पसहरूमा सोभ्यू चुनावको आवश्यकता छैन भन्ने आवाज झनै बढ्ने निश्चित छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नेपाली सेनाको छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा गैर सैनिक व्यक्तिलाई पनि ओपीडी सेवा दिन थालिएको छ। स्वास्थ्य सेवा दिवसका अवसर पारेर सेनाले अस्पतालमा आजदेखि सबै नागरिकलाई ओपीडी सेवा दिन शुरू गरेको हो। हरेक दिन दिउँसो 3:30 बजेदेखि 5 बजेसम्म सर्वसाधारणले सैनिक अस्पतालबाट ओपीडी सेवा लिन सक्ने भएका छन्। गैर सैनिक व्यक्तिलाई स्वास्थ्य सेवा दिएर नागरिक सैनिक सम्बन्ध सुदृढ बनाउन यसले मद्दत पुग्ने सेनाले विश्वास गरेको छ। नेपाली सेनाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर र छिट्टै रौतहटको गौरमा सेनाको मोबाइल अस्पताल प्रयोग गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना पनि बनाएको छ।
यस्तै स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो शरीरका सबै अंग दान गर्ने घोषणा गर्नुभएको छ। 5 स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आज भएको कार्यक्रममा मन्त्री थापाले अंग दान गर्ने इच्छा पत्रमा हस्ताक्षर पनि गर्नुभएको छ। मन्त्री थापाले अरूलाई पनि अंग दान गर्ने मंजूरी पत्रमा हस्ताक्षर गर्न आग्रह गर्नुभएको छ। व्यक्तिको निधन भएपछि 8 अंग अरूलाई प्रत्यारोपण गर्न मिल्छ। सड़क दुर्घटना वा अन्य कुनै कारणले आकस्मिक रूपमा मस्तिष्क मृत्यु भएमा मृगौला, फोक्सो, आँखा, पेंक्रियास, सानो आन्द्रा, छाला र मुटु लगायतका महत्वपूर्ण अंग झिकेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। यस्ता अंग मस्तिष्क मृत्यु भएका व्यक्तिबाट 24 घण्टाभित्र अर्कोमा प्रत्यारोपण गर्न सकिन्छ। नेपालमा मानव अंग दान गर्ने ऐन कार्यान्वयनमा आएपछि दान गर्नेहरूको संख्या पनि बढ़दै गइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आउँदो बिहिबार र शुक्रबार काठमाडौँमा हुने लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलन आयोजक, उद्योग मन्त्रालय र लगानी बोर्डले आज संयुक्त पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन्। सम्मेलनमा नेपालमा लगानीको सम्भावना रहेका क्षेत्रहरू, लगानी आकर्षित गर्न नेपालले अघि बढ़ाएका नीतिगत, प्रशासनिक तथा कानूनी सुधार र लगानीका बारेमा छलफल हुनेछ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू:
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 45 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मलेसिया सरकारले दुईतर्फी हवाई टिकट र 24 घण्टे बीमा अस्वीकार गरेपछि श्रम सम्झौता रोकिएको छ। नेपाल र मलेसियाका सरकारी अधिकारीबीच काठमाडौँमा 2 दिनसम्म चलेको छलफलमा भिसा र अन्य लागत खर्च बिहोर्न सहमत भएका मलेसियाका प्रतिनिधि बीमा र हवाई टिकट खर्च बिहोर्न भने असहमत भएका छन्। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलका अनुसार मलेसियामा उच्च तहमा छलफल गरेर जानकारी गराउने मलेसियाका प्रतिनिधिले बताएका छन्।
लागि पठाइदिने भन्दै ठगी गरेको आरोपमा मोरङका युवराज गजुरेललाई प्रहरीले पक्रेको छ। उनले काठमाडौँको गोङ्गबुमा वेस्टर्न एजुकेशन कन्सल्टेन्सी खोलेर प्रकाश ओली, गोविन्द ओली, उज्जवल अधिकारी र सन्तोष आचार्यलाई झुक्क्याएर 42,19,325 रूपियाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनीमाथि अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा झडप हुँदा 14 जना प्रहरी र 15 जना प्रदर्शनकारी घाइते भएका छन्। दौलीचोर गाविसमा गएको शनिबार भएको हत्याका आरोपी दिपेन्द्र बोहरालाई प्रहरी कार्यालय पुर्याउने क्रममा मृतकका आफन्तले आक्रमण गर्न खोजेपछि झडप भएको हो। झडप नियन्त्रण गर्न प्रहरीले 2 राउण्ड हवाई फायर पनि गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो। भलिबल फुटाएको विषयमा भएको विवादमा स्थानीय दिपेन्द्रले कुटपिट गर्दा दौलीचोरका दिनेश बोहराको ज्यान गएको थियो।
बर्ड फ्लूको संक्रमण भेटिएको पोखराको खाल्टे मसिनाका पंक्षी र पंक्षीजन्य पदार्थ नष्ट गर्न थालिएको छ। अहिलेसम्म 256 कुखुरा, 41 हाँस, 67 अण्डा, 150 किलो मासु नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ। कास्कीसँग सीमा जोडिएका अरू जिल्लाहरूमा भने अरू जिल्लामा चेक जाँच कडाई गरिएको छ।
मेरो पनि भन्नु छ।
अंगदान गर्ने घोषणा गरेका स्वास्थ्य मन्त्री गगन थापालाई फेसबुकमा अर्जुन तामाङ भन्नुहुन्छ, घोषणा धेरै भइसक्यो, त्यसैले तपाईँले यसअघि घोषणा गरेको निशुल्क औषधि र उपचार गर्न पाउने योजना कहाँ कहाँ कार्यान्वयन भयो, कहाँ भएन अनुगमन गरेर सेवा नपाएका नागरिकलाई सेवा दिनुहोस्।
फेसबुकमै देवेन किशोर अन्जान सुझाव दिनुहुन्छ, यस्तो दान त म पनि दिन्छु। आँखा दान त गरिसकेको छु तर दान मात्र गरेर हुँदैन, तपाईँ त ठाउँमा हुनुहुन्छ, त्यसैले बाँच्नेहरूलाई अनि ती पीड़ितलाई बोली अनि कार्यान्वयनको दान दिनुहोस्। ताकि बिरामीले ज्यान नफालुन्।
सोभियो चुनावको विषयमा सम्राट खत्रीको विचार छ, 28 वर्ष उमेर हद सहितको मिश्रित प्रणालीको सोभियो चुनावलाई सबै विद्यार्थी संगठनले विद्यार्थी आन्दोलनको पुनर्जागरणको अवसरको रूपमा सदुपयोग गर्न सक्नुपर्छ, अन्यथा विद्यार्थी संगठन राजनीतिक दलका निम्ति ढाल, कार्यकर्ता भर्ती केन्द्र र विश्वविद्यालय र स्वयं विद्यार्थीका निम्ति पनि सदैव टाउको दुखाएको विषय बनिरहने निश्चित छ।
सोभियो चुनावकै विषयमा विभिन्न क्याम्पसमा झडप भएको सुनेर फेसबुकमा प्रकाश खत्री लेख्नुहुन्छ, विद्यार्थी राजनीति काम छैन, बन्द हड़ताल, तालाबन्दी अनि विद्यालयको भौतिक संरचनामा आगजनी, विद्यार्थीको भविष्यमा खेलवाड गर्ने घिनलाग्दो काम मात्रै भयो।
अनि अशोक सुस्केराको ट्वीट छ, विद्यार्थी राजनीतिमा सक्रिय भएको भए कुनै घटना हुँदैन थियो, राजनीति विद्यार्थीमा लागेर यो स्थिति आयो, झगडा तालाबन्दी भइरह्यो, पढ़ाई चाहिँ सत्यानाश।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र ऋग्वेद शर्मा। अब एउटा विदेशको खबर, अफगानिस्तानको विद्रोही संगठन तालिबानले देशमा वृक्षारोपण बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। तालिबानका नेता हिबातुल्लाहले निकालेको पछिल्लो विज्ञप्तिमा अल्लाहको सृजना अर्थात संसारलाई सुन्दर बनाउन फलफूल लगायतका रूख बिरूवा रोप्ने क्रम बढ़ाउनु पर्ने उल्लेख भएको बीबीसीले जनाएको छ। तालिबानले वातावरणको मामिलामा विरलै मात्र विज्ञप्ति निकाल्ने गर्दछ। अफगानिस्तानका राष्ट्रपतिका प्रवक्ताले भने तालिबानको यो विज्ञप्ति नागरिकको ध्यान आफूतर्फ खिच्ने र उसले गरेका अपराध र ध्वंसलाई लुकाउने प्रयास भएको आरोप लगाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा केनियासँगको खेलका लागि अभ्यास गर्न भारत पुगेको नेपाली टोली पहिलो खेलमा पराजित भएको छ। नेपाली टोली आज भारत नोएडाको राजवाडा क्रिकेट टोलीसँग 47 रनले पराजित भएको हो। गौतम बुद्ध विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ गरेको राजवाडाले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 281 रन बनाएको थियो। 282 रनको लक्ष्य पछ्याएको नेपाल 47.1 ओभरमा 234 रनमा अल आउट भयो। नेपालका ज्ञानेन्द्र मल्लले 104, सागर पुनले 28 रन र विनोद भण्डारीले 20 रन बनाए।
घरेलु टोली रूपन्देही 11 बुटौलमा चलिरहेको तिलोक्तमा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ। एन्फा टेक्निकल सेन्टरको मैदान देवीनगरमा आज भएको खेलमा धरान फुटबल क्लबलाई 2-1 हराउँदै रूपन्देही अन्तिम आठमा पुगेको हो। रूपन्देहीका लागि लक्ष्मण रूचाल र अजय विकले गोल गरेका हुन्। धरानका लागि कालु थापाले एक गोल फर्काएका थिए। प्रतियोगिताको क्वार्टर फाइनलमा भोलि संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब बीच खेल हुनेछ।
साबिक विजेता रेलवे टीम इण्डिया, त्रिभुवन आर्मी क्लब र एपीएफ चौथो नेपालगंजमा चलिरहेको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमी फाइनलमा पुगेका छन्। आज भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टीमलाई र आर्मीले भारतको बरसात एसोसिएशनलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन्। एक एक खेल जितेका आर्मी र एपीएफ समूह बीबाट सेमी फाइनल प्रवेश गरेका छन्। प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा भोलि नेपाल पुलिस र आयोजक मध्यपश्चिम तथा एपीएफ र आर्मी बीच खेल हुनेछ।
र इंग्लिश प्रिमियर लीग फुटबलमा अहिले टोटेनह्याम र स्टोक सिटी बीच खेल भइरहेको छ। खेलको दोस्रो हाफ चलिरहँदा टोटेनह्याम 4-0 अघि छ। इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडले ईएफएल कपमा आजै साउथह्याम्पटनसँग खेल्दैछ। यस्तै स्पेनिश लालिगा फुटबलमा बार्सिलोना र एथलेटिको मड्रिडले आज खेल्दैछन्। यी दुई बीचको खेल अहिले 9 बजेपछि शुरू हुनेछ। यस्तै रियल मड्रिड र भिल्ला रियल बीचको खेल भने 1:30 बजे शुरू हुनेछ आज राति। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन विधेयकमाथि 15 संशोधन दर्ता, झापादेखि कञ्चनपुरसम्मको तराईमा 2 प्रदेश हुनुपर्ने मधेसी मोर्चाको प्रस्ताव,
विद्यार्थीहरू तोडफोड र झगडामै व्यस्त हुन थालेपछि सोभियो चुनाव अन्यलमा विश्वविद्यालयबाट सोभियो नै खारेज गर्नुपर्ने शिक्षाविदहरूको तर्क,
छाउनीको सैनिक अस्पतालमा सर्वसाधारणले पनि ओपीडी सेवा लिन सक्ने स्वास्थ्य मन्त्री थापाद्वारा शरीरका अंग दान गर्ने घोषणा,
वातावरण जोगाउन देशभर वृक्षारोपण गर्न अफगानी विद्रोही संगठन तालिबानको आग्रह, तालिबानले आफूले मचाएका विध्वंस लुकाउन र लोकप्रिय बन्ने योजना थालेको सरकारको टिप्पणी,
र अभ्यास खेलका लागि भारत गएको नेपाली क्रिकेट टोली पहिलो खेलमा पराजित, धरानलाई हराउँदै घरेलु टोली रूपन्देही 11 तिलोत्तमा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै हामी मोहन पौडेल र सुफल काफले पनि विदा हुन्छौं। नमस्कार।